नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले र माओवादी बीच पार्टी एकताका विषयमा आज पनि छलफल, एकताको मिति नै तोक्ने गरी गृह कार्य गरिरहेको दुई दलका अध्यक्षको दावी।
सरकारलाई सिन्डिकेटधारी यातायात व्यवसायीको चुनौती, चालकको सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भई गाड़ी चलाउन सरकारको आग्रह।
राजनीतिक शक्तिका आड़मा पाँचवटा सहकारीले युवा स्वरोजगार कोषलाई 12 करोड ऋण तिरेनन्। ऋण नतिरे सम्पत्ति रोक्का गरी कालो सूचीमा राख्ने कोषको चेतावनी।
हामीले गर्दा पनि हुन्छ भन्ने कथम कदाचित सोच्नु भएको छ भने त्यो नसोच्दा हुन्छ।
भारतको उत्तर प्रदेश र राजस्थानमा धुलोयुक्त आँधीका कारण 95 जनाको ज्यान गयो। विश्वका प्रदूषित 20 शहरमध्ये 14 शहर भारतको रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन।
र एन्फाको चुनाव वैशाख 22 गते हुने पक्का, काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश दिन मानेन।
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा।
5 देखि 12 वर्षका 3,13,000 बालबालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बालबालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बालबालिकालाई आजै विद्यालय भर्ना गराउँ।
जनचेतनाका लागि सीबीएम नेपाल।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको मिति नै तोक्ने गरी गृह कार्य गरिरहेको बताएका छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै 1.5 घण्टा छलफल भएको हो। छलफल सकारात्मक भएको र दुई अध्यक्षले पार्टी एकताको मिति नै तोक्ने गरी गृह कार्य गरिरहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन रियालले बताउनुभयो। आजको छलफल निर्णायक हुने भनिए पनि केही विषयमा अझै कुरा मिल्न सकेको छैन। हिजो र अस्ति प्रधानमन्त्री ओली गृह जिल्ला झापामा गएकाले संवाद हुन नसकेको दुई अध्यक्षबीच आज छलफल भएको हो। गएको 9 गते कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन दुई पार्टीको एकता हुन नसकेपछि मजदूर दिवसको अवसर पारेर पार्टी एकताको घोषणा हुने अपेक्षा थियो। तर एकीकृत पार्टीमा माओवादीले 50% भाग खोजेको, विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने लगायतका विषय दुई अध्यक्षबीच कुरा मिलेको छैन। दुवै पार्टीले यी विषयमा कुरा मिलाउने जिम्मा पार्टी अध्यक्षलाई दिएका छन्।
प्रतिपक्षी दल तोक्नुपर्ने माग गर्दै कांग्रेसले अवरोध गरेपछि प्रदेश दुईको प्रदेशसभा बैठक आज पनि स्थगित गरिएको छ। बैठक शुरू हुनासाथ नेपाली कांग्रेसका सचेतक उपेन्द्र प्रसाद कुशवाहाले प्रतिपक्षी दलको नेता नतोकिएसम्म बैठक चल्न नदिने बताएपछि अर्को सूचना नआउँदासम्म बैठक स्थगित गरिएको हो। यसअघि वैशाख 15 गते पनि कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएको थियो। प्रदेश दुईमा प्रमुख प्रतिपक्षका लागि नेकपा एमाले र कांग्रेसबीच विवाद शुरू भएको छ। संसदमा एमाले र कांग्रेस दुवै दलले प्रमुख प्रतिपक्षी दलको हैसियत आफूले पाउनुपर्ने माग गर्दै आएका छन्। प्रदेश दुईको प्रदेशसभामा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम र दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी सरकारमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब श्रमिकले आफ्नो हक अधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ। देशमा वाम गठबन्धनको सरकार बनेकाले श्रमिकहरूले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने उहाँको भनाइ थियो। नेपाल ट्रेड युनियन महासंघ जी फण्डको नवनिर्वाचित नेतृत्वले श्रमिकका हक अधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले श्रमिकका हक अधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको हो।
सिन्डिकेटधारी यातायात व्यवसायी समितिले भोलि गाड़ी नचलाउन गाड़ी धनीलाई धम्की दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका समितिले पत्र नै काटेर भोलि बन्द उल्लंघन गर्ने गाड़ी धनीको सदस्यता खारेज गर्ने सम्मको धम्की दिएका हुन्। भोलि गाड़ी चलाएमा जे पनि हुन सक्ने धम्की महासंघबाट नै आएको काठमाडौँको सिटी यातायात समिति अन्तर्गतका एक बस धनीले उज्यालोलाई जानकारी दिएका छन्। तर सरकारले भने सेना र प्रहरीका चालकको सहायतामा व्यवसायीका गाड़ी कब्जा गरेर चलाउने चेतावनी दिइसकेको छ। गृह मन्त्रालयले गाड़ी नचलाउन भन्दै धम्की दिने विरूद्ध उजुरी प्राप्त भए कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। गृह प्रवक्ता रामकृष्ण सुवेदीले गाड़ी चालकको सुरक्षाका लागि मन्त्रालयले आवश्यक तयारी गरेको जानकारी दिनुभयो। उहाँले स्थानीय प्रशासनलाई यसअघि नै चारबुदे निर्देशन दिएको र गाड़ी धनीले निर्बाध गाड़ी चलाउन सक्ने बताउनुभयो। गाड़ी नचलाउने समितिका बसको रूट इजाजत खारेज गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यातायात विभागले जारी गएको चैतको निर्देशिका र कार्यविधि तथा अब जिल्ला प्रशासनमा यातायात समिति दर्ता र नवीकरण नहुने निर्णय खारेज हुनुपर्ने भन्दै भोलि एक दिन र 27 गते पछि अनिश्चितकालका लागि बस ग्यारेजमा थन्काउने निर्णय गरेको छ। एसईबीसी महासंघले भोलि गाड़ी नचलाउन भनेपछि लामो दूरीका गाड़ीले आज टिकट नकाट्दा यात्रुले टिकट बुकिङ गर्न समेत पाएका छैनन्।
काठमाडौँ तराई मधेस द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय 17 कम्पनीले इच्छा देखाएका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुत मार्गको डीपीआर तयार गर्न एक स्वदेशी र 16 विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो। डीपीआरका लागि आवेदन दिनेमा विदेशी भारत चीन सहित युरोपेली निर्माण कम्पनी पनि छन्। डीपीआरका लागि प्राप्त आवेदनको अध्ययन गरी सर्टलिस्ट गर्ने तयारी भइरहेको सेनाले जनाएको छ। अबको 15 दिनभित्रै डीपीआर कसले तयार गर्ने भन्ने बारेमा टुंगो लाग्ने सेनाले बताएको छ।
2072 सालको भूकम्पका कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुक्खा बन्दरगाहको निर्माण पुनः शुरू भएको छ। नेपाल र चीनको सीमा नजिक तातोपानीको लार्चामा निर्माण हुने सुक्खा बन्दरगाह पुनर्निर्माण गर्ने विषयमा नेपाली र चीनीय अधिकारी बीच आज सम्झौता भएको हो। नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेत र चीनीय इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण शुरू गर्ने सम्झौता भएको हो। सम्झौता लगतै काम शुरू भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिनुभयो। चिनिया रेलवे कन्स्ट्रक्सन कम्पनी सीआरसीसीले आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।
नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशुली 3B जलविद्युत आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ। आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन क्षेत्र र सरकारी पर्ती जग्गाका सम्बन्धमा निर्णय गराउन पटक पटक प्रयास भए पनि समस्या समाधान हुन नसकेपछि आयोजना निर्माणमा समस्या भएको हो। वन तथा भू संरक्षण मन्त्रालयले समयमै निर्णय नगरिदिँदा आयोजनालाई समस्या भएको छ। त्यस्तै निर्माणाधीन गल्सी मैलुङ सड़क खण्डका कारण पनि आयोजनाको निर्माणमा समस्या भएको छ। सड़क निर्माणका लागि भन्दै निर्माण व्यवसायीले दिउँसोको समयमा सड़क खण्ड बन्द गर्दै आएका छन्। नेपाल सरकारले विभिन्न निकायबाट प्राप्त गर्नुपर्ने विदेशी मुद्रा सटही विस्फोटक पदार्थ आयातमा समेत स्वीकृति प्राप्त गर्न समस्या परेको आयोजनाका प्रबन्ध संचालक मोहन गौतमले जानकारी दिनुभयो।
33 किलो सुन काण्ड र सनम साक्य हत्याको घटना सम्बन्धमा आजदेखि जिल्ला अदालत मोरङमा बयान लिने काम शुरू भएको छ। जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा सुनवाई शुरू भएको हो। सुनवाईका लागि न्यायाधीश छन् आज बिहान 4 न्यायाधीशको नाममा गोला प्रथा भएको थियो। अदालतले राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदन प्रसाद घिमिरे, मोहन काफले, लाग्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीसँग आज बयान लिएको जिल्ला अदालतका सिरिस्तेदार नवराज दुलालले जानकारी दिनुभयो।
मुगुको मुगुम कारमारोङ गाउँपालिकाको किमरी गाउँमा आगलागी हुँदा 19 घर जलेर नष्ट भएका छन्। आज बिहान 9 मुगुम कारमारोङ गाउँपालिका 4 वडाध्यक्ष छिरिङ टासी लामाको घरबाट शुरू भएको आगो गाउँभरि फैलिँदा 19 घर जलेर नष्ट भएको स्थानीय बासिन्दा पेमा ठिल्ने लामाले जानकारी दिनुभयो। बिहान 9 लागेको आगो दिउँसो 3 मात्र निभाउन सकिएको स्थानीय बासिन्दाले बताएका छन्। घटनास्थल सदरमुकाम गमगढ़ीबाट 3 दिनको पैदल दूरीमा रहेको र संचार सम्पर्क समेत हुन नसक्दा क्षतिको पूर्ण विवरण आउन सकेको छैन।
आज दिनभरि जसो देशभरिको मौसम बदली भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो 24 घण्टामा काठमाडौँमा 2.9 मिलिमिटर पानी परेको छ। सबैभन्दा धेरै भैरहामा 65.4 मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै भारतमा बनेको न्यून चापीय क्षेत्र र बंगालको खाड़ीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भई पानी परेको मौसमविदले बताएका छन्। मौसमविद मन्जु बासीका अनुसार गएको बिहिबारदेखि सक्रिय भएको प्री मनसुनी गतिविधि अझै 2-3 दिन कमजोर हुने अवस्था छैन। यसकै कारण अझै 2-3 दिन देशभरिकै मौसम बदली भई केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविदको अनुमान छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
Himalayan Bank Limited, Vishwas ko saath.
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले र माओवादी बीच पार्टी एकताका विषयमा आज पनि छलफल। एकताको मिति नै तोक्ने गरी गृह कार्य गरिरहेको दुई दलका अध्यक्षको दावी, सरकारलाई सिन्डिकेटधारी यातायात व्यवसायको चुनौती, चालकको सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भई गाड़ी चलाउन सरकारको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले युवालाई देशमै स्वरोजगार बनाउने भन्दै 2065 सालमा युवा स्वरोजगार कोषको स्थापना गर्यो। कोष जमानी बसेर उद्यम गर्न चाहने युवालाई विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण दिइँदै आएको छ। तर केही वित्तीय संस्थाले राजनीतिक आडमा कोष मार्फत लगेको ऋण नतिरेपछि कोषले त्यस्ता संस्था र व्यक्तिको सम्पत्ति रोक्का गरेको छ भने केहीको रोक्काको तयारी गरेको छ। अर्जुन पोखरेलको रिपोर्ट।
त्यो गरेको 2 वर्ष भयो के रे, 2 वर्षमा चाहिँ हाम्रो लगानी चाहिँ लगभग आधा हुँदी चाहिँ उठिदिसक्यो, अब आधा हुँदी चाहिँ उठ्न बाँकी छ।
युवा स्वरोजगार कोष जमानी बसेपछि नजिकैको सहकारी संस्था मार्फत सस्तो ब्याज दरमा 2 लाख रुपियाँ ऋण लिएर काठमाडौँमा कुखुरा पालन गरेकी यामकुमारी बुढा थोकीले खुरु खुरु किस्ता तिरिरहनु भएको छ। तर उहाँले जस्तो सबैले यसरी किस्ता तिर्दैनन्। केही व्यक्ति र सहकारीले स्वरोजगार बन्न भनेर लगेको ऋणमा झेली गरिरहेका छन्। 2065 सालमा स्थापना भएको युवा स्वरोजगार कोषले प्रति युवा 2 लाख रुपियाँका दरले 10% ब्याज दरमा ऋण दिँदै आएको छ। स्थापनाको 10 वर्षमा कोषले झण्डै 2000 सहकारी संस्था मार्फत 5 अर्ब लगानी गरेर 50,000 युवालाई स्वरोजगार बनाएको दावी गरेको छ। तर राजनीतिक शक्तिको आडमा केही सहकारी र व्यक्तिले ऋण नतिरेपछि कोषलाई अहिले ऋण उठाउन ताकेता परेको छ।
हेलो, त्यो राम्रोसँग भर्नुहोस् न, कसले हो त्यो भरिया? अब यो मिलेन होइन, यहाँ चाहिँ नमिले होइन,
त्यो सहकारी संस्था
यो चाहिँ भर्ने मान्छे को पहिला मलाई भन्नुहोस् त।
हातले दियो खुट्टालाई दुःख भने चाहिँ ऋण लैजाँदा खुरु खुरु लग्ने तर नतिरेपछि कोषलाई अहिले रकम उठाउन अप्ठ्यारो परेको छ। अति भएपछि कोषले अब ऋण नतिर्ने 61 सहकारी र 244 जनाको सम्पत्ति रोक्का गरिसकेको छ भने 1100 जनाको सम्पत्ति रोक्काको प्रक्रियामा पुगेको छ। छ। साना सहकारीको सम्पत्ति रोक्का गरे पनि राजनीतिक दलका नेता र उनीहरूका नजिकका व्यक्तिका ठूला छवटा सहकारीबाट मात्रै 12,21,44,000 रूपियाँ उठ्न बाँकी छ। माओवादी नेता तथा 3 नम्बर प्रदेशका मन्त्री शालिकराम जमर कटेल साक्षी बसेको मजदूर शहीद स्मृति उपभोक्ता सहकारीले 4,52,00,000 रूपियाँ तिरेको छैन। यस्तै राष्ट्रिय सहकारी बैंकका प्रबन्धक केबी उप्रेती संलग्न रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा 3,30,00,000 रूपियाँ असुल हुन बाँकी छ। यस्तै नयाँ शक्ति पार्टीका नेता भक्तबहादुर शाहको लगानी रहेको नेपाल केन्द्रीय जड़ीबुटी सहकारी संघले 1,51,00,000 रूपियाँ भन्दा धेरै ऋण तिरेको छैन। यस्तै माओवादी नेता बेगम चन्दको लगानी रहेको मधुवन सहकारीले 52,93,000, एमाले नेता तथा धुलीखेल नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष विनोद पराजुलीको लगानी रहेको केन्द्रीय फलफूल तथा सहकारी संघले 14,69,000 रूपियाँ ऋण युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई तिरेका छैनन्। राजनीतिक शक्तिको दम्भका कारण उनीहरूले ऋण नतिरेको बताउनुहुन्छ कोषका कानून तथा असुली शाखाका प्रमुख ज्ञान हरिदेवकोटा।
कतिपयले यो सरकारी रकम हो यो नतिरे पनि हुन्छ भन्ने मानसिकताले घर गरेर पनि यो उठिरहेको छैन। हामी जिल्लामा जाँदा के सुनिन्छ भने कतिपय जाने राजनीतिक कर्मीहरूलाई पनि यो नतिरे पनि हुन्छ भनिएकाले पनि उनीहरूलाई मलजल पुगिया छ यसमा नतिर्नलाई।
अहिलेसम्म कोषबाट प्रभाव भएको 5 अर्ब ऋण मध्ये झण्डै 80 सहकारीले 35,45,00,000 रूपियाँ तिरेका छैनन्। साना सहकारी संस्थाको ऋण उठाउन सजिलो भए पनि ठूला सहकारीबाट भने ऋण उठाउन मुस्किल भएको छ। तर विगतको नेतृत्वले 1 रूपियाँ पनि ऋण उठाउन नसकेको अवस्थामा पछिल्लो 1 वर्षमा 10,00,00,000 रूपियाँ ऋण उठेको र अब निर्मम भएर उठाउने दावी गर्नुहुन्छ युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डाक्टर प्रेम दंगाल।
यो उज्यालो नेटवर्क मार्फत भन्न चाहन्छु सरकारको यो राजस्व जनताको यो सम्पत्ति यो तिर्न पर्दैन यसलाई हिनामिना गर्दा पनि हुन्छ भन्ने कथम कदाचित सोच्नु भएको छ भने त्यो नसोच्दा हुन्छ।
राजनीतिक शक्तिका आडमा राज्य कोषको दुरूपयोग गर्ने खराब प्रवृत्तिले युवालाई स्वरोजगार बनाउने अभियानलाई समेत अप्ठ्यारो पारेको छ। युवालाई स्वरोजगार बनाउने नाममा लगेको ऋण असुल गर्न सम्बन्धित दलका जिम्मेवार नेता पनि गम्भीर हुनुपर्ने देखिन्छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका प्राध्यापक डाक्टर गोविन्द केसीले पहिलेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अनुरूप नै नयाँ चिकित्सा शिक्षा ऐन संसदबाट जारी नभए फेरि पनि सत्याग्रहको बाटो रोज्न बाध्य हुने चेतावनी दिनुभएको छ। त्रिवी शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर डाक्टर केसीले माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्न पनि माग गर्नुभएको छ। यस्तै चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहरिआएका त्रिविका पदाधिकारी लगायत सबै पदाधिकारीहरूलाई आयोगको सिफारिश अनुसार कार्यवाही गर्न चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमलाई थप स्वायत्तता दिन तथा त्रिवी सिनेट बैठकको मिति सारेर भए पनि सिनेटबाट स्वायत्तता सम्बन्धी निर्णय गर्न माग गर्नुभएको छ।
नेपालमा प्रत्येक वर्ष रेबिजबाट 100 जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनले आज पत्रकार सम्मेलन गरी कुकुरको टोकाइपछि उचित उपचार तथा बढ़दो कुकुरको संख्याका कारण रेबिजका कारण ज्यान गुमाउनेको संख्या बढ़ेको जनाएको हो। विश्वमा प्रत्येक वर्ष रेबिजबाट 59,000 मानिसको ज्यान जाने गरेकाले त्यसलाई निर्मूल पार्न द्रुत गतिमा प्रयास थालिनुपर्नेमा जोड दिइएको छ। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय नयाँ दिल्लीका प्राविधिक अधिकृत डाक्टर ज्ञानेन्द्र गंगलले प्रत्येक 9 मिनटमा 1 जनाको रेबिजबाट ज्यान जाने गरेको बताउँदै त्यसरी ज्यान गुमाउनेमा बालबालिका र गरीबको संख्या उच्च रहेको बताउनुभयो। उहाँले रेबिजका भाइरल भएका शंकास्पद जनावरको टोकाइबाट 15 वर्ष मुनिका 40% बालबालिका प्रभावित हुने गरेको पनि बताउनुभयो।
शक्तिको निगरानी र नियन्त्रण, संचार, न्याय र विधिको शासन भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। संयुक्त राष्ट्र संघको महासभाले सन् 1993 मे 3 तारीखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको हो। नेपालमा पनि सन् 1996 यो दिवस मनाउन थालिएको छ। दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज बिहान प्रभात फेरी निकालेको थियो। प्रभात फेरीपछि आयोजित कोण सभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who knows you're one of a kind?
We do.
Unique, special, a standout. That's what you are. We get it. And that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा. हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी. फोन नम्बर 0140329162, वेबसाइट drishtieye.org. अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे. हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ.
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि.
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ.
सम्पर्क:
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ.
फोन नम्बर 42 38 545, 4238545.
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर.
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ.
अब बाँकी खबर. नेपाल खाद्य संस्थानले यो वर्ष अहिलेसम्म 181,336 क्विन्टल धान खरिद गरेको छ. 2,76,000 क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि संस्थानले अझै 94,664 क्विन्टल धान खरिद गर्न सकेको छैन. संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालका अनुसार किसानबाटै धान नआएकाले लक्ष्यभन्दा कम धान खरिद भएको हो. संस्थानले अहिलेसम्म सिराहाको लाहानबाट सबैभन्दा धेरै 56,752 क्विन्टल धान खरिद गरेको छ.
भारत र चीनले प्रतिबद्धता अनुसार भवन नबनाउँदा गोर्खाका 11 विद्यालयको पठन पाठन प्रभावित भएको छ. भूकम्प लगत्तै भारतले 10 विद्यालय पुननिर्माण गर्ने प्रतिबद्धता जनाएको थियो. भारतीय प्राविधिकले केही विद्यालयको सर्वे गरे पनि कुनै पनि विद्यालयको भवन निर्माण शुरू हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो. त्यस्तै चीन सरकारले भूकम्प जानुभन्दा 2 अघि नै ताक्लुङको सिन्जाली माविको भवन बनाइदिने भने पनि अहिलेसम्म प्राविधिक काम समेत अघि बढ्न नसकेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ.
रातो मच्छिन्द्रनाथको रथलाई आउँदो 27 गति लगनखेलबाट जावलाखेल तानिने भएको छ. रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि अहिले बिहान ज्योतिषहरूले आउँदो 27 गतेको साइन निकालेका हुन्. 27 गते नै रथलाई जावलाखेलमा पुर्याउन सकेको खण्डमा 30 गते भोटो देखाइनेछ.
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा रोका गर्नेसम्मको शैक्षिक रणनीति बनाएको छ. यस वर्ष कक्षा 8 परीक्षामा 315 विद्यार्थीमा 4 मात्र उत्तीर्ण भएपछि गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्नेसम्मको रणनीति बनाएको हो.
जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने स्रोत व्यक्ति विरूद्ध जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिममा उजुरी परेको छ. सौरजहारीका गोपाल प्रसाद देवकोटाले स्रोत व्यक्ति बीरबहादुर रावलले शिक्षकको जागिर लगाइदिन्छु भन्दै आफूसँग 1,50,000 असुलेको भन्दै उजुरी गर्नुभएको हो.
लगातार पानी परेपछि महोत्तरीको जलेश्वर जनकपुर सड़क आज बिहानैदेखि बन्द भएको छ. जिल्लाकै प्रमुख सड़क खण्डको रूपमा रहेको जलेश्वर जनकपुर सड़कलाई 4 बनाउने काम भइरहँदा पानी परेपछि बाटो अवरूद्ध भएको हो. पानी परेर सड़क हिलाम्बे भएपछि गाड़ी फस्ने डरले गाड़ी नचलाइएको यातायात व्यवसायीले बताएका छन्.
शंकर चोखियालले 33 किलो सुन काण्डबारे उज्यालोको फेसबुक पेजमा टिप्पणी गर्नुभएको छ. केही प्रहरी अधिकारी सुन काण्डमा मुछिदा सिंगो संगठन नै बदनाम भएको छ. प्रहरीहरू नै अपराधी छन्, प्रहरी नै गुण्डागर्दी गर्छन् र प्रहरीहरू नै चोर छन् भन्ने जस्तो भान हुन थालेको छ. यस्तो बदनामीले देशमा शान्ति सुरक्षा र विधिको शासन कसरी हुन्छ होला?
तर यही विषयमा पवन पौडेल ट्वीट गर्नुहुन्छ, जसले शान्ति सुरक्षा गर्नुपर्ने थियो उनै अपराधीको कित्तामा पुग्नुले के संकेत गर्छ, अनि यो घटना पहिलो र नौलो पनि त होइन। अबको प्रश्न, के हाम्रो गृह प्रशासन र नेपाल सरकार नागरिकको सुरक्षामा केन्द्रित छ त?
जुम्लाका डीएसपी डाक्टर तपन कुमार दाहालले गरेका सुधारका काम बारेको समाचार उज्यालो अनलाइनमा पढेर ओम प्रकाश देवकोटाले फेसबुकमा लेख्नु भएको छ, तपाईँको काम सराहनीय छ, यसलाई अझै अगाडि लैजानुस्, समुदाय परिवर्तनका लागि तपाईँ जस्तै व्यक्तिको खाँचो छ।
अनि विजय कुमार नेपालले फेसबुकमा लेख्नु भएको छ, केही दिनदेखि पेट्रोलियम पदार्थको अभाव हुनु र भाव बढ्नुमा सीधा सम्बन्ध छ, व्यवसायीले भाव बढ्ने संकेत पहिले नै पाएर कृत्रिम अभाव सिर्जना गरेको प्रष्ट देखिन्छ, यसरी खुला रूपमा नागरिक लुटिएको जान्दा जान्दै पनि सरकारी पक्षबाट कुनै हस्तक्षेप हुन नसक्नु दुःखको कुरा हो, न त नागरिक समाजले नै बुलन्द आवाज उठाउन सकेका छन्, मारमा सधैँ सर्वसाधारण नै पर्ने गरेका छन्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ, आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र अर्जुन पोखरेल। अब विदेशको खबर। भारतको उत्तर प्रदेश र राजस्थानमा धुलोयुक्त आधीका कारण ज्यान गुमाउनेको संख्या 95 पुगेको छ, अरू धेरैजना घाइते भएका छन्। धेरै मानिस घरमा सुतिरहेका बेला आँधी आएकाले धेरैको ज्यान गएको बीबीसीले जनाएको छ। आँधीले राजस्थानको अलवर, भरतपुर र ढोलपुरमा धेरै प्रभावित भएका छन्। त्यस्तै उत्तर प्रदेशमा मात्र 64 जनाको ज्यान गएको छ। राज्य सरकारले मृतकका परिवारका लागि 4,00,000 रूपियाँ क्षतिपूर्तिको घोषणा गरेको छ। आँधीले विद्युत समेत अवरूद्ध भएको छ भने रोग तथा घरहरू समेत ढलेको बीबीसीले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले विश्वका अति प्रदूषित 20 शहरहरू मध्ये भारतका 14 शहर रहेको जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश दिन नमानेपछि अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख 22 हुने पक्का भएको छ। चुनावी प्रक्रिया विधान सम्मत नभएको भन्दै एन्फा पदाधिकारी लगायत 8 दायर गरेको मुद्दा जिल्ला अदालतले अस्वीकार गरेपछि निर्वाचनको बाटो खुलेको हो। एन्फा कोषाध्यक्ष तथा काठमाडौँ जिल्ला फुटबल संघका अध्यक्ष विराट जंगशाही लगायत विभिन्न जिल्ला फुटबल संघका 8 पदाधिकारीले विधानसम्मत चुनाव गर्न माग गर्दै हिजो जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका थिए। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रमेश राज पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गर्दै विपक्षीलाई 15 कारण देखाउ आदेश समेत जारी गरेको छ। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको मुद्दामा गत वैशाख 12 पाटन उच्च अदालतले अन्तरिम आदेश खारेज गरिदिएपछि एन्फाको चुनावी निर्वाचन समितिले वैशाख 22 केन्द्रीय चुनाव गर्ने निर्णय गरेको थियो।
पाँचथरको कुम्मा एक गाउँपालिकाको यासोक बजारमा आजदेखि शुरू कुम्मा एक गोल्ड कप फुटबल प्रतियोगितामा आयोजक रानीगुफा सेवा समाज क्लबले विजयी शुरूआत गरेको छ। पृथ्वी माविको खेल मैदानमा भारतको जलपाईगुड़ी फुटबल क्लबलाई 1-0 हराउँदै आयोजकले विजयी शुरूआत गरेको हो। 8 टोली सहभागी प्रतियोगिताको विजेताले नगद 3,11,111 रूपियाँ पाउनेछ भने उपविजेताले 1,55,000 रूपियाँ पुरस्कार पाउनेछ।
र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले अहिले ब्याटिङ गरिरहेको छ। घरेलु मैदानमा कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले ताजा अवस्थामा 3 बिना क्षति 24 बनाएको छ। चेन्नई 8 खेलबाट 12 अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा छ भने समान खेल खेलेको कोलकाता 8 अङ्कसहित चौथो स्थानमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले र माओवादी बीच पार्टी एकताका विषयमा आज पनि छलफल, एकताको मिति नै तोक्ने गरी गृह कार्य गरिरहेको दुई दलका अध्यक्षको दावी।
सरकारलाई सिन्डिकेटधारी यातायात व्यवसायको चुनौती, चालकको सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर गाडी चलाउन सरकारको आग्रह।
राजनीतिक शक्तिका आडमा 5 सहकारीले युवा स्वरोजगार कोषलाई 12 करोड़ ऋण तिरेनन्, ऋण नतिरे सम्पत्ति रोक्का गरी कालो सूचीमा राख्ने कोषको चेतावनी।
भारतको उत्तर प्रदेश र राजस्थानमा धुलोयुक्त आँधीका कारण 95 जनाको ज्यान गयो। विश्वका प्रदूषित 20 शहर मध्ये 14 शहर भारतको रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन।
र एन्फाको चुनाव वैशाख 22 गते हुने पक्का, काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश दिन मानेन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सुरेश महर्जन र सशिन्द्र गौतमसँगै हामी विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौं। नमस्कार।